Alhamdulillahi bi ni'matihi tatimmu salihat la hawla wa la quwwata illa billah. Allahu la ilaha illa huwa al-hayyu al-qayyum la ta'khudhuhu sinatun wa la nawm. Lahu ma fis samawati wa ma fil ard. Man zal ladhi yashfa'u indahu illa bi'iznih. Ya'lamu ma bayna aydihim wa ma khalfahum wa la yuhituna bi shay'in min ilmihi illa bima sha'a. Wasi'a kursiyyuhu as-samawati wal ard wa la ya'uduhu hifzuhuma wa huwa al-aliyyul azim. La hawla wa la quwwata illa billah. La hawla wa la quwwata illa billah. Sari tareefe Allah wahdahu la sharik ke liye hai jisne hame zinda rakha pichle Ramazan se aaj tak. Aur hum aaj apne is khoobsurat din jiska pura saal hum intezar karte hain, Ramadan program, uska aaj hamara pehla din hai. To koi bhi kaam baghair taiyari ke kiya jaye to uska wo fayda nahi hota jo taiyari ke sath kiya jaye. تو ہر سال کی طرح اللہ تعالیٰ نے ہم سب کو توفیق دی کہ ہم اس سال بھی آپ کے لیے پریپ رمضان یعنی رمضان کی تیاری کا ایک خوبصورت سا سیٹ اپ جس سے ہم واقعی رمضان موڈ میں آ جاتے ہیں لکھئے رمضان آنے سے پہلے اگر ہم رمضان موڈ میں نہیں آتے تو اس رمضان سے بہترین فائدہ نہیں اٹھایا جاتا تو یہ سارا سفر ہمارا ذہن سازی کا بھی ہوتا ہے اپنی روٹین کو سیٹ کرنے کا بھی ہوتا ہے اپنے گھر والوں کو بھی ایڈجسٹ کرنے کا ہوتا ہے آپ چاہے چھوٹے گھر سے بڑے میں کیوں نہ جائیں لیکن ایسا ہی ہوتا ہے کہ چینج ہمیشہ مشکل لگتی ہے تو اللہ تعالیٰ سے دعاؤں کے ساتھ بڑی ہی شرح صدر کے ساتھ آج سے ہم اپنے پریپ رمضان جس کا نام اس دفعہ اللہ تعالیٰ نے جو دلوایا وہ ہے ربیع قلبی رمضان ربیع قلبی اس کا آغاز کریں گے کیا ہوگا اس میں تھوڑا سا آپ کو بھی بتا دوں تاکہ پتہ چلے کہ میں پڑھا رہی ہوں اور آپ سوچ رہے ہیں کہ وہ کب اور یہ کدھر اور وہ کیسے انشاءاللہ وہ بنیاد جس پہ یہ کورس قائم ہوگا وہ ایک دعا ہے جس کے اوپر اس کورس کا نام بھی ہے اور اس کا سب کچھ بھی ہے وہ دعا آج ہم فرسٹ سیشن میں ابھی شروع کرنے والے ہیں جس کے بعد آپ کو مجھے بہت اچھی طرح پتہ چل جائے گا کہ قرآن دل کی ٹھنڈک کیسے بنتا ہے ہمارا آج کا مین سیشن یہ دعا کا سیشن ہے اور اس کے بعد پھر ہم ریکیپ کے بعد دل کی وہ اقسام جو قرآن پاک میں ہے اور آج اس میں سے ہم اچھے دلوں کی بات کریں گے چاروں دن ان دو موضوعات پہ بات ہوگی کل کا ٹاپک الگ ہوگا آج کے ٹاپک سے ٹھیک ہے پورا فوکس ہو کر کاغذ قلم ہاتھ میں لیں گے ہمارے لسنرز جو یوٹیوب اور باقی چینل سے سن رہے ہیں وہ بھی آزاد ہیں جیسے بھی سنیں لیکن اگر آپ بھی یہ وقت جو آپ کو اس وقت ملا ہے اس کو رکھ لیں اپنے لیے دو ڈھائی گھنٹے اس نام پر اٹس مائی ٹائم یہ میرا وقت ہے میں اور میرا قرآن میں اور میرا رمضان میں اور میرا رب تو بس آپ کہہ لیجئے کہ یہ وقت آپ کے پورے دن کے اندر انرجی بھرے گا آپ کے اندر حقیقت میں یہ شوق ابھرے گا کہ میں بھی اس کو پوری سنجیدگی سے کروں کچھ چیزیں چلتے پھرتے سنی جا سکتی ہیں کوئی حرج کی بات نہیں ہے اس میں لیکن جو چیز آپ فوکس ہو کے سنتے ہیں اس کا کیا فرق پڑتا ہے میں مثال دیتی ہوں کہ ہم سب ماشاءاللہ سارا دن اپنے گھروں میں رہتے ہیں ہم جو مرضی کھائیں فریج میں سے آپ ایک انگور کا دانہ لے لیں آپ ایک کوکی کھول کر کھا لیں لیکن تسلی کب ہوتی ہے جب ڈائننگ ٹیبل پر بلکہ سب اپنوں کے ساتھ بیٹھ کر کھاتے ہیں کبھی اکیلے کھانا پڑے تو بھی مزہ تو نہیں آتا لیکن انسان پیٹ بھرنے کے لیے کھا لیتا ہے نا لیکن جب تک بیٹھ کر نہ کھائیں تو دل نہیں خوش ہوتا نا بالکل اسی طرح سے جب تک بیٹھ کر قرآن نہ سنیں تو روح کی تسکین نہیں ہوتی چلتے پھرتے سننا مجبوری میں ضرورت میں گھر کے کاموں میں بہت اچھا ہے ڈرائیونگ میں بہت اچھا ہے آف کورس اسی سے تو پھر آپ کو مزید سننے کا موقع بھی ملتا ہے لیکن ایک دفعہ دن میں ضرور کوئی ایسا وقت ہونا چاہیے جس میں آپ بیٹھ کر سنیں اور وہی وقت ہوتا ہے جس وقت آپ اپنے آپ کو اسٹوڈنٹ آف نالج کہتے ہیں اور جو علم سیکھتے ہوئے سکھاتے ہوئے دنیا سے چلا جائے گا اللہ کی حکم سے اللہ کی رحمت سے اس کی موت کے لیے شہادت کی خوشخبریاں ہیں تو آپ کا میرا یہ سفر آج سے جو شروع ہو گیا اللہ اس کو آخری دن تک رکھے میں دعا کرتی ہوں آج جتنے ساتھی میرے ساتھ اس پروجیکٹ پہ کام کر رہے ہیں آخر تک ساتھ رہے اور ہم سب کے لیے اس کا بہترین صدقہ جاریہ ہو جتنے ساتھی جو ہمیں ابھی تک جوائن کر چکے और जिस वक्त हमारे साथ हैं वो भी अल्लाह की तौफीक और उसकी रहमत से बेहतरीन तरीके से इस सारे से फ़ायदा उठा सके। और फिर साथ ही साथ ये चीज़ भी कहूँगी कि अल्लाह ये सारा कुछ मेरी और दूसरों की हिदायत का ज़रिया बना दे। असल वो है कामयाबी, फौजन अजीमा। दुनिया में कुरान का सीखना, सुनना, रमज़ान के रोज़ों का रखना और हर नेकी का करना, ये असल में हमें एक बहुत बड़ी कामयाबी की तरफ बुलाता है। और वो कामयाबी क्या है कि हम अल्लाह की नज़रों में सुरखरू हो जाएं, मुतमईन हो जाएं और हमारा रब हमसे राज़ी हो जाए। इन सारी चीज़ों के साथ आइए शुरू करते हैं हम अपना पहला सेशन आज के दिन का, रमदान रबी कल्बी। और अल्लाह करे कि हम इस मौजू का हक अदा करने वालों में शामिल हो जाएं। नहमदुहु व नुसल्ली अला रसूलिल करीम, अम्मा बादु, फाउसु बिल्लाहि मिनश शैतानिर रजीम। रब्बिश्रहली सदरी व यस्सिरली अमरी वाहलुल उक्ततम मिन लिसानी यफ़क़हु क़ौली। रब्बी यस्सिर वला तुयस्सिर वतम्मिम बिल खैर। रमदान रबी कल्बी, इस सिलसिले में आज हम जिस सोच के साथ यहाँ बैठे हैं वो क्या है कि हमने रमज़ान को अपने दिल की ठंडक बनाना है। सवाल ये है कि रमज़ान को हम दिल की ठंडक बनाना तो चाहते हैं, मगर ये काम होगा कैसे? तो उसका जवाब क्या है, रमज़ान को दिल की ठंडक बनाने के लिए हमें कुरान को दिल की ठंडक बनाना पड़ेगा, दिल की बहार बनाना पड़ेगा। रबी या कल्बी के लफ्ज़ के अंदर ठंडक का लफ्ज़ तो मैं बामुहावरा बोल रही हूँ जो हमारे कल्चर में है, लेकिन असल में यहाँ बहार है। तो हम चाहते हैं कि ये रमज़ान हमारे दिल की बहार बने, तो हमें इस कुरान को अपने दिल की बहार बनाना पड़ेगा। कुरान रबी या कल्बी होगा तो रमज़ान भी रबी या कल्बी बनता जाएगा। तो लिहाजा इसके लिए इंशाअल्लाह ताला हम इस कोर्स को एक बेहतरीन दुआ जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से बड़े मुस्तनद ज़राए से हम तक पहुंची, उसको सीखेंगे। तो आप कह सकते हैं कि इस कोर्स की बुनियाद एक बेहतरीन और जामे दुआ पर है जो दुनिया और आखरत के तकाज़ों को यकजा करती है। वो दुआ हमें कहाँ से मिलती है? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस में, वो हदीस जिसको आप सही तरीन हदीस कह दे, ये दुआ आपको उन्हीं सारे रिसोर्सेस में से मिल जाती है। और सब का खुलासा करके अगर आपको एक समअप दे दिया जाए तो आप उससे इंशाल्लाह बहुत ही ज़्यादा फ़ायदा उठा लेते हैं। मैं इस सोच के साथ भी कि हदीस पढ़ने की बरकत भी हासिल हो जाए और अल्लाह ताला हम पे वो रहमतें करे जो नबी सल्लम पर दुरूद पढ़ने की वजह से होती हैं। तो ये हदीस हम तक जो पहुंची है, ये हज़रत अब्दुल्ला बिन मसूद रज़ी अल्लाहु अन्हो से ये रिवायत है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, किसी भी शख्स को कोई भी परेशानी और गम लाहिक हो और वो ये दुआ पढ़े तो अल्लाह ताला इसकी परेशानी और गम दूर फरमाकर इसकी जगह राहत अता फरमाता है। यानी जब कोई गमों में, दुखों में, तकलीफों में, परेशानियों में इस दुआ को पढ़े, और ये मैं कह सकती हूँ कि हमारे कल्चर में बहुत सारे लोग ये दुआ नहीं पढ़ते, बल्कि उलमाए कराम इस दुआ के बारे में कहते हैं कि इतनी खूबसूरत दुआ है लेकिन बहुत कम लोग इसको जानते हैं। जब मैंने फर्स्ट टाइम ये पढ़ी थी आज से कई साल पहले, तो मैं खुद हैरान थी कि किसी हमारे पाकिस्तान के कल्चर में और उर्दू और इंडियन बुक्स जो भी होती हैं उसमें ये चीज़ मुझे नहीं दिखी, तो मैं बड़ी मायूस सी हुई। लेकिन जब आप इसको पढ़ते हैं इसका एक एक लफ्ज़ आपके दिल पर उतरता है और आप महसूस करने लग जाते हैं कि ये वो चीज़ है कि जो आपको हकीकत में बेहतरीन तरीके से अल्लाह ताला की मर्ज़ी का बनना सिखाती है। और सबसे बड़ी बात, और मुझे अपने उस्तादों की बात याद आती है कि ज़िंदगी में कभी हालात अगर कहीं रुक जाएं, समझ ही नहीं आ रहा कि आप किधर जाएं, किधर करें, क्या करें और क्या हो रहा है आपके साथ, तो कभी कभी ज़िंदगी में ऐसे होता है हर दरवाज़ा ही बंद है, जाएं किधर, खटकाएं किसको, किस दर पे जाएं, किससे पूछें, क्या मामला हो। तो उन्होंने कहा कि इस दुआ को पढ़ें। अल्लाह इस दुआ के पढ़ने वाले को ज़रूर खुशखबरी देता है। अब ये अल्लाह जाने और उसके बंदे जाने, लेकिन हमें तो इतना यकीन है कि हमारे प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो बात कह दी उसमें कोई शक नहीं है। उसके करने में, उसके अदा करने में। और आपका मेरा यकीन होना चाहिए इस बात पे कि जब नबी सल्लल्लाहु अलैहि वसल्लम इस बात को कह दे तो उसमें कोई बात मुबालगे की नहीं हो सकती। तो आपका ये फरमान कि आपने ये दुआ सिखाई, वो दुआ क्या है जरा सा उसको भी देखते हैं और फिर उसके ऊपर गौर व फिक्र करते हैं। आपकी दुआ क्या थी जिसको आपने सुनते वक्त बिल्कुल अपने आप को इस तरह से महसूस करना है कि मैं इस दुआ को अपने दिल पर ले रही हूं, जिसमें अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें ये दुआ सिखाई, अल्लाहुम्मा इन्नी अब्दुका वबनु अब्दिका वबनु अमतिका नासियती बियदिका मादिन फिया हुक्मुक अदलुन फिया कदाउक असलुक बिकुल लिस्मिन हुवा लकसम्मैत बिही नफसक أو علمته أحدا من خلقك أو أنزلته في كتابك أو استأثرت به في علم الغيب عندك أن تجعل القرآن ربيع قلبي ونور صدري وجلاء حسني وذهاب همي.
ایک جگہ ہمی اور ایک جگہ غمی کا لفظ بھی آتا ہے، اس کا مطلب کیا ہے آپ اس کو سمجھیں گے۔ اور آپ دیکھیں کہ
الا اذهب الله همه وغمه واب دل ہو مکان فرحن، یعنی جو یہ دعا مانگ لیتا ہے اللہ اس دعا کے مانگنے کی بدولت اس کے ہم کو، اس کے غم کو دور کر دیتا ہے اور اس کی جگہ پہ فرحت یعنی خوشی اور خوشخبری عطا فرما دیتا ہے۔ یہ اللہ سبحانہ تعالیٰ کی ایک خوبصورت سی چیز ہے جو آپ کے میرے لیے بہت ہی تسلی کی ہے۔ یاد رکھیے کہ انسان کا تعلق اللہ سے جڑ جائے، اس سے بڑا اور انسان کے لیے کوئی خوشی کا موقع نہیں ہے۔ اس انسانوں کی بھیڑ میں، دکھوں اور غموں اور تکلیفوں کے اندر ہم جتنا زیادہ اپنے آپ کو اللہ تعالیٰ کے ساتھ جوڑ کے رکھیں گے، اتنا ہی زیادہ ہمیں سکون ملے گا۔ سکون خوشی اللہ کی یاد میں ہے۔ تو پھر سوال کیا ہوا کہ جب ہم یہ دعا مانگتے ہیں تو یہ دعا ہمارے دل کو کیسے کرتی ہے؟ اب میں اس کو آپ کے سامنے اردو میں پڑھوں گی۔ آپ بالکل اس وقت اپنے آپ کو ایک بون لیس میٹ کی طرح، ہڈی پسلی کے بغیر کا ایک انسان سمجھیے، اور ساری دنیا آپ کے خلاف ہو جائے، لوگ آپ کو تکلیف دینا چاہیں، یا آپ دنیا میں کوئی بہت بڑے بھی بن چکے ہوں، اللہ سبحانہ تعالیٰ آپ کو اس دعا کے ذریعے سے کیا سکھاتے ہیں؟ فرمایا کہ اے اللہ، میں تیرا بندہ ہوں اور تیرے بندے کا بیٹا ہوں، اور آف کورس ہم عورتیں ہیں تو ہم اپنے آپ کو بیٹی کہہ سکتے ہیں، اور تیری بندی کا بیٹا ہوں، میری پیشانی تیرے ہاتھ میں ہے اور میرے لیے تیرا حکم نافذ ہو کر رہنے والا، تیرے فیصلوں میں انصاف ہے، میں تجھ سے ہر اس نام کے ذریعے سوال کرتا ہوں جو تیرے لیے ہے، جو نام تو نے خود اپنی ذات کو دیا، یا جو نام تو نے اپنی کتاب میں نازل کیا، یا جو تو نے اپنی مخلوق میں سے کسی کو سکھایا۔ عاجزی کو محسوس کیجئے، یا نیکسٹ دیکھیے، یا جس نام کو تو نے اپنے غیب کے علم میں اپنے لیے مخصوص کر لیا ہو کہ قرآن کو میرے دل کی بہار بنا دے اور میرے سینے کی روشنی بنا دے اور میرے غم کو دور کرنے والا بنا دے اور میری پریشانیوں کو بھگانے والا بنا دے۔ تو جب کوئی بندہ یہ کلمات کہے گا تو اللہ تعالیٰ ضرور اس کی پریشانی کو دور فرمائے گا اور اس کے غم کی جگہ اسے خوشی میں بدل دے گا۔ صحابہ کرام رضی اللہ عنہم اجمعین نے عرض کیا، اے اللہ کے رسول، کیا ہمیں یہ الفاظ یاد کر لینا چاہیے، یعنی کیا ہم اس کو یاد کر لیں؟ تو آپ نے ارشاد فرمایا کہ یقیناً اجل یم بغیل، جس نے انہیں سنا اسے چاہیے کہ وہ انہیں سیکھ لے۔ آگے ریفرنس ہے، صحیح ابن حبان کی روایت نمبر 972 ہے، المستدرک حاکم میں 1877 ہے، مسند احمد 3712-4318، اور سلسلہ صحیحہ میں جس نے ان ساری چیزوں کو کنفرم کر دیا، حدیث نمبر 199 ہے۔ آپ کہیں گے کہ آخر اس میں ہے کیا؟ اور میں اس آیت کو جب پڑھتی ہوں نا تو مجھے ایسے لگتا ہے ایک کھلا میدان ہے، یا ایک صحرا میں کھڑی ہوں میں، نہ میرے ادھر کوئی ہے نہ میرے ادھر کوئی ہے، مجھے نہیں پتا کہ لوگ دنیا میں ہیں بھی کہ نہیں، اور میں اور میرا رب، صرف میں اپنے رب کے سامنے کھڑی ہوں، اور میرا رب جو ہے نا وہ میری پکار سن رہا ہے اور میں اس کو اپنی پکار سنا رہی ہوں۔ جتنا زیادہ آپ اپنے آپ کو اکیلا کر کے اللہ سبحانہ تعالیٰ کے ساتھ اپنے تعلق کو جوڑتے ہی جائیں گے، اتنا زیادہ آپ کو اس دعا کی خوبصورتی سمجھ آئے گی۔ ہم زندگی میں سہارے ڈھونڈتے ہیں،
कभी माँ बाप को सहारा मानते हैं, कभी आप बच्चों को समझते हैं, कभी शौहर को। और जिंदगी में आप देखिए सहारे भी बदलते ही रहते हैं, क्योंकि पिछले ने छोड़ा तो फिर अगला याद आया। बच्चा छोटा होता है तो माँ बाप उसके लिए क्या कुछ नहीं करते, और आप देखेंगे कि जितना ज्यादा बच्चा बड़ा होता जाता है वो माँ बाप के हाथ से बाहर निकल जाता है। या कह लीजिए कि एक वक्त आता है कि माँ बाप से ज्यादा फिर उस्ताद, दोस्त, मुआशरा, ये सारे सामने आने लगते हैं। फिर इंसान जब उनके साथ जुड़ता है, कुछ वक्त गुजर जाता है, तो जरा जवानी आने लगती है, तो कुछ और मामला बढ़ते हैं। यानी वक्त के साथ सहारे बदलते हैं। एक लड़की माँ बाप के घर में बड़ी सिक्योर्ड होती है, पेरेंट्स उसके सारे कामों को करने कराने वाले होते हैं, लेकिन उसके बाद आप देखिए कि एक वक्त आ जाता है कि शादी होती है, फिर शौहर जिंदगी भर साथ देने के वादे भी करे, जो भी करे, लेकिन कुल्लू मन अलैहा फान, हो सकता है शौहर चला जाए, घर टूट जाए। और अगर दोनों भी रहें तो वक्त के साथ साथ फिर शौहर कमजोर हो जाएंगे, पेंशन आ जाएगी, कमजोरियां आ जाएंगी, तो बच्चे, और इसी तरह इंसान दुनिया से चला जाता है और उसके पास कुछ भी नहीं होता। एक सहारा ऐसा है जिसको अगर आप और मैं अपनी जिंदगी में अपना बना लें तो वो रब का सहारा है। तो इसको सामने रखकर जरा से इस पे गौर कीजिए। अल्लाहुम्मा इन्नी आबिदुका इब्नु आबिदिका इब्नु अमतिका। यानी इस वक्त अपने आप को बिल्कुल एक ऐसी बंदी समझें, ऐसा इंसान कि जिसके अंदर कोई रिजेंटमेंट नहीं है, कोई अना नहीं है, कोई उसके अंदर आपको ऐसी कोई चीज नहीं दिखती कि जिसको आप अपनी मर्जी का नाम दे सकें, जिसके अंदर आप कुछ भी कहें। और फिर आप पुकार कर, रो कर, चिल्ला कर ये कहते हैं कि मेरे रब, मैं तेरे आगे हूं, तू मेरी मदद कर। अब चूंकि दुआ बड़ी खूबसूरत है और इसको एंजॉय करने के लिए सीखना पड़ेगा, आज मैं अपने सारे लिसनर्स को, लेकिन आम तौर पे हमारे प्यारे साथी जो सारी जिंदगी अपने मसरूफ सर्कल में रहते हैं, उनको कुरान को लफ्ज़ ब लफ्ज़ पढ़ने का मौका नहीं मिलता। तो कुरान पाक तो हम सूरह फातिहा से शुरू करते हैं, तो इस ख्वाहिश के लिए कि आप देखें कि ये कुरान का एक एक लफ्ज़ इस तरह खूबसूरत है, तो स्टूडेंट्स को मैं ये कहूंगी कि इसी तरह अल्लाह के नबी की दुआएं भी, तो हम इस दुआ को आज लफ्ज़ ब लफ्ज़ करेंगे। तो मैं अब इसका लफ्जी तर्जमा बोलूंगी, सिर्फ ऑडियो से सुन रहे हैं वो खुद लिखें। तो आइए इसका देखते हैं दुआ का लफ्जी तर्जमा। अल्लाहुम्मा या अल्लाह, या ए अल्लाह, इन्नी बेशक मैं, आबदू का तेरी बंदी हूँ या तेरा बंदा हूँ, एबनु बेटा हूँ या बेटी हूँ, तर्जमे में बेटा ही आएगा लेकिन मफहूम सिर्फ इसलिए बोल रही हूँ कि आपको अपने ऊपर लेना महसूस हो। आबदी का तेरे बंदे का, एबनु बेटा हूँ, अमती का तेरी बंदी का, इशारा है अपने माँ बाप की तरफ। नासीयती मेरी पेशानी, बियदी का तेरे हाथ में है। यहाँ पे एक बात पूरी हुई, नेक्स्ट सेंटेंस। असलू का मैं तुझसे सवाल करता हूँ, बिकुल्ली सात हर, इसमिन नाम के, हुआ वो जो, लका तेरे लिए, समयिता तूने नाम दिया, बिही साथ इसके, नफ्सा का अपने आप को, यानी अल्लाह जो नाम तूने खुद अपने रखे, मैं उन नामों की भी बात करती हूँ। सुभान अल्लाह, कितनी दुआ के अंदर एक आजजी और बेबसी की कैफियत महसूस होती है। तो फरमाया कि मैं उन नामों को जो तूने खुद अपने लिए रखे, पहली किस्म नामों की, औ या अनज़लतहु, तूने नाजिल किया इसको, फी में किताबी का अपनी किताब, यानी वो नाम जो तूने अपनी किताब में लिखे हैं। तीसरी फॉर्म, औ या अल्लमतहु, इसका इल्म दिया तूने, अहदन किसी एक को, मिन खल्की का अपनी मखलूक में से। अल्लाह की मखलूक सोचिए, इंसान, चरिंद, परिंद, हैवानात, और इसी तरह से चिड़िया, तोते, आप अल्लाह ताला के आगे बिछते ही जाते हैं कि अल्लाह तेरी जिस मखलूक को तूने जो भी नाम सिखा दिया, चिड़िया तेरी तारीफ की जुबान से करती हैं, तोते तेरी तारीफ की जुबान से करते हैं, तेरा मामला कैसा होता है, ऐ मालिक हम इन सारे नामों के साथ तुझे पुकारते हैं। और फिर आगे, औ या अविस्ता सरता, इख्तियार किया तूने बिही इसको, जैसा इसके, फी इल्मिल गैबी, इल्मे गैब में, यानी वो नाम जो हमें पता ही कोई नहीं है, तूने गैब में छुपाए हुए अपने कुछ नाम, इंदका तेरे पास। अब यहां तक बात पूरी करके बंदा पहले अपनी बेबसी बयान करता, फिर अल्लाह की बड़ाइयां बयान करता, और फिर मांगता क्या, अन के, تجعلہ تو بنا دے القرآن اس قرآن کو ربیع قلبی بہار میرے دل کی و نور صدری اور نور میرے سینے کا و جلاء اور کر دے یا ذریعہ بنا دے حزنی میرے غم کو یعنی میرے غم کو لے جانے کا ذریعہ بنا دے ٹھنڈک ڈال دے میرے حزن کو ختم کر دے و ذہاب اور دور کر دے ہمی میری تکلیف کو و غمی اور میرے غم کو. سبحان اللہ. اب دوبارہ ذرا اگر ہم اس کو غور و فکر کریں آپ دیکھیے کہ اس دعا میں کیا ہم نے مانگ لیا. یعنی میں اس پوری دعا کو اپنے سامنے رکھتے ہوئے محسوس کر رہی ہوں کہ یہ دعا ہمیں بالکل سورۃ فاتحہ کی یاد دلا رہی ہے. آپ یاد کیجئے سورۃ الفاتحہ میں شروع میں کیا ہے, الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین. ایک حصہ اللہ کی تعریفوں کا ہے, پھر بیچ میں یاک نعبد و یاک نستعین ہے جس میں بندے کی اوقات ہے کہ بندہ خود کیا ہے, اور اس کے بعد اہدنا الصراط المستقیم ہے دعا کا وہ جملہ جو آخر میں آتا ہے. بالکل یہاں اگر ریلیٹ کریں نا آپ اس دعا کو تو آپ کو پتہ چلتا ہے کہ ترتیب فرق ہے. بس سورۃ الفاتحہ میں اللہ کی تعریفیں پہلے ہیں, بندے کی بندگی کا ذکر بعد میں ہے. اس دعا میں بندگی کا تذکرہ پہلے ہے اور اللہ تعالیٰ کے ناموں اور اس کی صفات اور اس کی خوبیوں کا تذکرہ بیچ میں ہے. ادھر تیسری چیز کیا ہے, اہدنا الصراط المستقیم, یہاں انت جل القرآن ربی قلبی و نور صدری و جلا حزنی و ذهاب همی و غمی. اگر میں اپنی سوچ کو مرتکز کرتے ہوئے کہہ دوں نا کہ یہ دعا سورۃ الفاتحہ کا حدیث کا ورژن ہے تو مبالغہ نہیں ہوگا. قرآن کا وہ پیغام جو قرآن کھلتے ہی آپ کو ملتا ہے وہ الفاتحہ ہے, اور آج آپ کو ربیع قلبی کے شروع میں ایک ایسی خوبصورت دعا مل گئی کہ آپ اگر اس کو سمجھ جائیں تو آپ کی زندگی بدل جائے. آئیے ذرا ایک ایک لفظ کو دیکھتے ہیں, انجوائے کیجئے گا کیسے اللہ تعالیٰ نے ایک ایک لفظ کے اندر سمندر رکھے ہوئے معنی کے. یہ صرف آپ کو ایک فیلر دینے کے لیے کہ دعائیں ایسے بھی پڑھی جا سکتی ہیں. ہم تو کہتے ہیں کتنی دفعہ پڑھنا ہے, وظیفہ بتا دیں, کس سے پوچھیں, کیا کریں, لیکن جب آپ علم سے اپنا تعلق جوڑتے ہیں نا تو پھر آپ کی زندگی بدلتی ہے. تو دعا کا ایک ایک لفظ دیکھتے ہیں لفظی وضاحت کے ساتھ. اللہم, اے اللہ. آپ دیکھیے کہ بہت ساری دعائیں اللہم سے شروع ہوتی ہیں اور اپنے لیے فرق نوٹ کر سکتے ہیں. عموماً قرآنی دعائیں ربنا سے شروع ہوتی ہیں اور احادیث کی دعائیں اللہم سے شروع ہوتی ہیں. اللہم جو لفظ ہے نا اگر آپ دیکھیں تو اس میں لفظ اللہ کے آگے کچھ ایکسٹرا ہے نا. لفظ اللہ کیا ہوتا ہے, الالہ, اور الہ کیا ہوتا ہے, معبود. انگلش میں آپ نے کبھی سنا ہوگا گاڈ, چھوٹے جی کے ساتھ لکھے تو آئیڈلز کے لیے لکھتے ہیں لوگ, اور جب بڑا جی ڈال دیں تو اللہ کے لیے لکھتے ہیں. الالہ اللہ کے لیے, یعنی اصل لفظ اللہ جو ہے نا وہ الہ تھا, اس کے ساتھ ال لگ گیا. ال ایسی ہے جیسے انگلش میں دی ہے, بک اور دی بک, ٹیبل دی ٹیبل, خاص ہو جاتا ہے نا. تو الہ کے ساتھ ال لگا تو الہ کا لفظ خاص اللہ کے لیے ہو گیا. تو آپ کہہ سکتے ہیں کہ یہ لفظ کسی کا نہیں ہو سکتا. اور اللہ نے اس نام کو کتنا بچایا کہ فرعون نے انا ربکم الاعلیٰ تو کہہ دیا. سب سے بڑی جرت دنیا میں اگر کسی نے کی ہے نا تو فرعون نے کی ہے, خود کو رب کہہ دیا, وہ بھی خود کو الہ نہیں کہہ سکا. نمرود, شداد, حامان اور بڑے بڑے کردار جن کا نام ہم سنتے اور پڑھتے ہیں انہوں نے بھی کبھی خود کو الہ نہیں کہا اور ہو بھی نہیں سکتا. اور اگر آپ اس کو دیکھیں تو سورۃ مریم کی آیت 65 میں آتا ہے, ہل تعلم لہ سمیا, کیا تمہیں اس کے کسی ہم نام کا علم ہے. دنیا میں آپ کسی کا وہی نام دیکھے جو آپ کا ہے تو ایک دم کان کھڑے ہو جاتے ہیں. آپ کہتے ہیں آپ کا میرا سیم نام ہے, تو کیا تمہیں اللہ کا کوئی ہم نام دکھتا ہے. تو پہلی بات آج اس دعا سے سیکھی کہ لفظ اللہ صرف اللہ کے لیے. آئیے دیکھتے ہیں کہ اللہ سبحانہ تعالیٰ کو اللہ کیوں کہتے ہیں. عربی زبان سائنٹیفک لینگویج ہے, گرامیٹیکل انالیسز اس کا اتنا حسین ہے कि एक लफ्ज कुछ बाहर से ना बोला जाए और सिर्फ उसी का जिक्र कर दिया जाए तो वो भी इंसानों के लिए काफी होता है। लेकिन हम जरा सा इसको इंजॉय करते हैं। आज आपको कोई पूछता है कि वो अल्लाह जिसको तुम पुकारते हो, जिससे तुम अपना ताल्लुक बयान करते हो, ये बताओ कि वो है क्या, क्यों कहते हो अल्लाह, कुछ और कह दो। और बहुत सारे लोग ऑफर्स देते हैं, राम कह लो, ईश्वर कह लो, भगवान कह लो, कुछ भी कह लो, है तो वो एक ही है। तो आप कहिए ना ना ना, उसके तो हम नाम कोई है ही नहीं है, क्योंकि सूरत मरियम में क्या कह दिया, हल तालमु लहू समीया। तो आप कहिए ना अल्लाह ताला, हम तो कोई इसका हम नाम नहीं देखते। तो लफ्ज अल्लाह के मुमकिन माखिज, माखिज कहते हैं अखज करने की जगह, रिसोर्स। आप अगर देखें कि अल्लाह सुभान ताला का नाम लफ्ज अल्लाह के साथ क्यों है, तो 7 मुमकिना सूरतें लिखिए, 7 पॉसिबल वेज टू फाइंड आउट वर्ड अल्लाह सुभान ताला। अगर इसको लफ्ज इलाह से देखें, यानी अल और इलाह का मुरक्कब इलाह के लफ्ज से हो, तो इसका मानी होता है वो हस्ती जिसकी परस्तिश की जाए। जरा सब आपने इसको अपने सीने पे महसूस करना है, फिर ही आपको मजा आएगा, वरना नहीं आएगा। दूसरा अलीहा से हो, अलीहा यानी सिर्फ आराब का फर्क है, बाकी सब एक ही चीज है। अलिफ की जेर, लाम की खड़ी जबर और हा की जबर से हो इलाह, तो मानी क्या बना, जिसकी परस्तिश की जाए, वर्शिप की जाए, पूजा की जाए। और अलीहा कर दें अलिफ पे जबर, लाम की जेर और हा पे जबर, तो मुराद क्या होगा, वो हस्ती जो जात और सिफात के जरिए से हैरत में डाल दें, दिल दिमाग की खिड़कियां खुलती है ना, तो आप कहेंगे अल्लाह वो जात वो हस्ती जो लोगों को हैरान कर दे। अल्लाह सुभान ताला की हस्ती को, उसकी कमालात को, उसके जमालात को देखकर बंदा हैरान रह जाता है, ऐसे होता है कि उसको समझ नहीं आता। और यकीन कीजिए, मैं पूरे शौर के साथ कहने लगी हूं, आप सबकी जिंदगी में आज तक अगर आप 30 साल, 35 की, 40 की, 50 की, 60 की हैं, एक से कई मुकाम ऐसे गुजरे होंगे कि आप हैरान ही रह गई, ये कैसे हो गया, ये क्या हुआ, डॉक्टर्स ने जवाब दे दिया था, ये तो बीमार ठीक नहीं होता, बच्चा तो होना कोई नहीं था, ये घर तो टूट गया, हाय ये जुड़ गया, हाय ये मियां बीवी, इनका तो फर्नीचर भी अलग हो गया था, सामान भी जा चुका था, आज फिर एक छत में। तो ये वक्त होते हैं अल्लाह के लफ्ज इलाह के इस मानी को समझने के, क्या मेरे मालिक मैं तो हैरान हूं। और इस कायनात पे नजर डालकर देखिए, आप हैरान ही रहेंगे। और फिर इसके बाद तीसरी फॉर्म लीजिए, लाह युलूहु लयाहन से, यानी अब ये फॉर्म्स अरबी की जो आपको ना समझ आए तो मैं माजरा चाहती हूं, आप सिर्फ उर्दू पे भी फोकस करें, तो मुराद है इससे निगाहों से छुपा हुआ और दूर। अल्लाह ताला खुद कुरान पाक में फरमाते हैं सूरत अल अनाम में कि ला युद्रिकुहुल अबसार, उसको निगाहें नहीं पाती, वैसे वो निगाहों को पा लेता है। तो तीसरा मानी अल्लाह ताला को इलाह कहने का, अल्लाह कहने का, निगाहों से छुपी हुई हस्ती और दूर। चलिए अगले पे देखिए, वुलिया बिही, वुलिया बिही की भी एक फॉर्म आती है इसमें, तो उससे मुराद है वो हस्ती जिस पर इन्हिसार किया जाए, मुश्किल में जिसकी तरफ देखा जाए। तो आप कह सकते हैं कि मुश्किल कुशा मेरे रब की जात, जिस पे मैं इन्हिसार कर सकती हूँ वो मेरा रब। लफ्ज इन्हिसार को भी अगर आप खोले ना, हसरा से है, हा स्वाद रो, हिसार उर्दू में हम बोलते हैं, मुहासरा, बाज लोग आयतुल कुर्सी पढ़कर उसके मुहासरे में अपने आप को लेकर जाते हैं। अल्लाह की जात वो हस्ती है कि जिसके हिसार में अपने आप को ले लीजिए, कभी मायूस नहीं होंगे, कभी परेशान नहीं होंगे आप। फिर इसी तरह से एक और इसकी फॉर्म क्या है, विलाहुन, विलाह कहते हैं मोहब्बत को, और अरबी में मोहब्बत के 14 दर्जे होते हैं, उसमें जो आखिरी दर्जे की मोहब्बत होती है ना, उसको विलाह कहते हैं, खुल्लत का भी लफ्ज आता है उसमें, यानी विलाह 13वें दर्जे की मोहब्बत है और 14वां दर्जा खुल्लत का है, जिसके लिए इब्राहिम का नाम हमारे दिमागों में रखा हुआ है, तो मार देने वाली मोहब्बत, यानी जैसे लोग कहते हैं ना, तेरी मोहब्बत में चूर हो गए। तो लफ्ज विलाह से अगर अल्लाह का ये नाम देखें, तो वो हस्ती जिससे मोहब्बत की इंतहा हो, विलाह बेखुद कर देने वाली मोहब्बत जिसमें कोई मुसीबत मुसीबत न लगे महबूब की मौजूदगी में। वल्लज़ीना आमनु अशद्दु हुब्बा लिल्लाह, वो लोग जो अल्लाह से मोहब्बत में शदीद होते हैं ना, वो ईमान वाले ही होते हैं, ईमान वालों का दिल बेकरार होता है। फिर कोई मुसीबत मुसीबत लगती है, सुबह का उठना मुसीबत लगता है? ठंडा पानी वजू करना मुश्किल है? 12 से 20 घंटे का रोजा मुश्किल है? प्यासा भूखा रहना मुश्किल है? नहीं, मोहब्बत की कमी होती है। अभी इंशाल्लाह हम देखेंगे लफ्ज इबादत को तो हैरान हो जाएंगे। फीकी चाय की तरह की फीकी इबादत है हमारी। तो क्या पता चला कि अल्लाह सुबहाना ताला क्या हैं जिनसे मोहब्बत की जाए? और भी हैं, लेकिन बास ये कहते हैं कि लफ्ज अल्लाह का कोई माखिस नहीं, ये लफ्ज भी अल्लाह की तरह मुनफरिद है। यानी डिक्शनरी वाले अहले लुगा कहते हैं, इतनी कोशिशों के बावजूद भी हमें ऐसे लगता है कि ये जो लफ्ज है ना, ये लफ्ज अल्लाह का हक अदा नहीं करते। तो हम ये कह सकते हैं कि जैसे वो है ना, लम यलिद वलम यूलद, इस तरह उसका नाम भी लम यलिद वलम यूलद है, वला कुफुवन अहद, मुनफरिद, यूनिक नाम है। और ये इंसान की कमजोरी है। सारी बात का खुलासा करें तो देखिए नेक्स्ट लफ्ज अल्लाह के साथ दिल में क्या क्या आता है। खालिक हकीकी, हमेशा से था हमेशा रहेगा, हकीकी माबूद, हर खास और आम की सुनने वाला, हर कुदरत का मालिक, और वो हस्ती जिसकी मशियत से कायनात में हर काम हो रहा है। कम अज कम 99 सिफाती नाम है अल्लाह ताला के, और ज्यादा की तो कोई हद नहीं। आप सूरत तलकाहफ का आखिर खोल लीजिए, अल्लाह ताला कहते हैं तुम उसके कलेमात लिख नहीं सकते, तुम्हारे दरख्त सारे कलम बन जाएं, सारे समंदर स्याही में बदल जाएं, इतने और भी ले आओ तुम्हारी स्याही खत्म हो जाएगी, तुम्हारे कलम टूट जाएंगे, लेकिन मा यनफदु कलिमतु रब्बी, तेरे रब के बातें, तेरे रब के कलेमात पूरे नहीं होंगे। तो ये कोई छोटी हस्ती नहीं है। फिर आप नेक्स्ट देखिए कि लफ्ज जब अल्लाह के साथ आप अल्लाह हुम्मा करते हैं तो क्या होता है? तो लफ्ज अल्लाह चूंकि हर लिहाज से मुनफरिद है ना, तो लफ्ज अल्लाह के लिए हरफ निदा भी खास है। इसके आखिर में मीम मुशद्दत डालकर इसका मानी या अल्लाह बनाया जाता है। और इस लफ्ज को अदा करने के लिए होंठों का कोई मखरज नहीं है। आप इस वक्त भी बैठी हुई जरा करिए, होंठ अपने बंद करें, बिल्कुल मुंह बंद, और आप बोलिए अल्लाह, बोलिए। लफ्ज मोहम्मद कहने में मीम यूज होता है जो होंठों से मखरज है। तो लफ्ज अल्लाह इतना हिडन, इतना छुपा हुआ, इतना बंदे के साथ खुबा हुआ लफ्ज है कि दूसरे को पास बैठे पता ना चले। बीबी आसिया अल्लाह को पुकारती रही, फिर उनको कुछ अरसा तो पता ही ना चला कि ये किसको पुकारती हैं। तो आप कह सकते हैं कि लफ्ज अल्लाह का लाम, ये भी एक यूनिकनेस ले लीजिए, अल्लाह लाम, इसको लाम जलाला कहते हैं। और लाम किसी और लफ्ज में इस तरह पुर नहीं पढ़ा जाता जैसे अल्लाह ताला के लिए पढ़ा जाता है। तो क्या पता चला कि अल्लाहुम्मा कहकर हम अल्लाह को पुकारते हैं। सवाल लिखिए नेक्स्ट में कि मुसलमान क्यों करते हैं अल्लाह का नाम शुरू में, यानी अल्लाह का नाम उसकी बरकात क्या है, और हमें बिस्मिल्लाहिर्रहमानिर्रहीम कहकर जो अल्लाह ताला ने हुक्म दे दिया हर काम को शुरू करो अल्लाह के नाम से। और ये पैगाम तो पहली वही में आ गया, इक्रा बिस्मी रब्बी का, पढ़िए आपने रब के नाम के साथ। तो सवाल लिखिए कि अल्लाह के नाम के साथ क्यों पुकारे? तो वजह अल्लाह के नाम की बरकत लेने के लिए, क्योंकि अल्लाह के नाम से शैतान से पनाह मांगी जाती है। शैतान को अल्लाह का नाम बिल्कुल अच्छा नहीं लगता, जहां भी कोई ले। इसी तरह मुसलमानों का हर काम, चाहे वो दीनी काम है या दुनियावी काम, और याद रखिए बंदे का हर दुनियावी काम भी दीनी काम होता है अगर वो अल्लाह का बंदा बन जाए। खाना पीना सोना जागना सफाई सुथराई, हर काम से पहले बिस्मिल्लाह। तो मुसलमान जब अल्लाह का नाम लेता है ना, तो बरकत भी होती है और वो नाफरमानी के कामों से बच जाता है। कोई गीबत करने से पहले तो नहीं कहेगा बिस्मिल्लाह ही गीबत करती हूँ, चोर चोरी करने से पहले तो नहीं कहेगा ना कि बिस्मिल्लाह ही चोरी करता हूँ। तो अल्लाह का नाम लेने से एक फायदा क्या होता है कि इंसान बुरे काम से रुक जाता है, उसको शर्म आने लग जाती है कि मैं कैसे इन चीजों को अपनाऊं। फिर इसी तरह से तकरीबन 3500 times लफ्ज अल्लाह कुरान पाक में आता है। आज मैं और आप जिस नाम पे बात कर रहे हैं, जिसको सुन रहे हैं, जिस पे गौर कर रहे हैं, आप जरा सोचिए कि इसको सुनकर आपने कुरान पाक के 3500 यानी 3050 मुकाम जहां लफ्ज अल्लाह आएगा आपने उसको महसूस किया, اور خاص طور پہ ہر سورت کا آغاز اللہ کے نام سے ہوتا ہے سوائے سورت توبہ کے. تو گویا کہ پھر لفظ اللہم ہم نے تھوڑا سا سمجھ لیا. اس کو دل پہ محسوس کیجئے. کہتے ہیں نا کہ سات سمندر, سمندر دلاں تو ڈونگے یا دل سمندروں ڈونگے. لفظ اللہ کو میں تو پوری طرح دے ہی نہیں سکی, تو اس کو محسوس کیجئے. آپ کی میری زندگی کی سب سے بڑی حقیقت اللہ سبحانہ تعالیٰ, آپ کی میری زندگی بہترین طریقے سے اللہ سبحانہ تعالیٰ کے ساتھ جڑی ہوئی ہے. اس کے ساتھ اپنے تعلق کو محسوس نہ کیا تو کچھ بھی نہیں ہوگا.